दोस्रो पत्रुस एक अध्याय पल्टाउन सक्नुहुन्छ? दोस्रो पत्रुस एक अध्याय विशेष गरेर 5-11 खण्डबाट हामी हेर्नेछौँ अनि यसको सन्दर्भ बुझ्नलाई हामी एक पददेखि नै हेर्नेछौँ। त्यसैले दोस्रो पत्रुस एक अध्यायको 1-11 खण्ड हामी पढ्नेछौँ। आफ्नो बाइबलमा ध्यानसँग हेर्नुहोला, त्यो खण्डमा म पढ्नेछु। यहाँ लेखेको छ, येशु ख्रिस्टको दास र प्रेरित सिमोन पत्रुसबाट उनीहरूलाई, जसले हाम्रा परमेश्वर र मुक्तिदाता येशु ख्रिस्टको धार्मिकताद्वारा हामीसित हाम्रै जस्तो बहुमूल्य विश्वास प्राप्त गरेका छन्, परमेश्वर र हाम्रा प्रभु येशुको पहिचानमा अनुग्रह र शान्ति तिमीहरूका निम्ति प्रशस्त हौन्। जसरी उहाँको ईश्वरीय शक्तिले हामीलाई जीवन र भक्तिसँग सम्बन्ध राख्ने सबै कुराहरू उहाँकै पहिचानद्वारा दिएको छ, जसले हामीलाई महिमा र सद्गुणद्वारा बोलाउनु भयो, जसद्वारा हामीलाई अत्यन्तै ठुला र बहुमूल्य प्रतिज्ञाहरू दिइएका छन्, यसैले कि यी प्रतिज्ञाहरूद्वारा तिमीहरू यस संसारमा अभिलाषाद्वारा हुने भ्रष्टताबाट उम्किएर ईश्वरीय स्वभावका भागीदारहरू हो। अनि यही कारणले पनि तिमीहरूले सबै यत्न गरेर आफ्नो विश्वासमाथि सद्गुण, सद्गुणमाथि ज्ञान, अनि ज्ञानमाथि संयम, संयममाथि धीरज, धीरजमाथि भक्ति, अनि भक्तिमाथि भाइ भाइको माया, र भाइ भाइको मायामाथि प्रेम थप, किनकि यी कुराहरू तिमीहरूमा छन् र प्रशस्त हुँदै जान्छन् भने यिनीहरूले तिमीहरूलाई हाम्रा प्रभु येशु ख्रिस्टको पहिचानमा बेकम्मा र निष्फल नहुने तुल्याउँछन्। तर जससँग यी कुराहरू छैनन् ऊ अन्ध हो र टाढा देख्न सक्दैन, अनि आफ्ना पहिलेका पापहरूबाट ऊ शुद्ध पारिएको छ भन्ने कुरा उसले बिर्सेको छ। यसकारण भाइहरू, आफ्नो बोलावट र चुनाव पक्का गर्नलाई बढी प्रयत्न गर, किनकि तिमीहरूले यी कुराहरू गर्यौ भने तिमीहरूले कहिले ठेस खाने छैनौ, किनकि यसरी तिमीहरूले हाम्रा प्रभु र मुक्तिदाता येशु ख्रिस्टको अनन्त राज्यमा प्रशस्त गरी प्रवेश पाउनेछौ। अनि 15 पढ्नेछु, हामी 15 हेरौँ। यसै कारण म यी कुराहरूको विषयमा तिमीहरूलाई सधैँ सम्झना गराउनका निम्ति लापरवाह हुने छैन, हुन त तिमीहरू यी कुराहरू जान्दछौ र हालको सत्यतामा स्थिर छौ। हो, जबसम्म म यस डेरामा रहँला तबसम्म तिमीहरूलाई सम्झना गराई गराइकन तिमीहरूलाई उत्तेजित गराउनु म उचित सम्झन्छु, किनकि हाम्रा प्रभु येशु ख्रिस्टले मलाई देखाउनु भए अनुसार मेरो डेरा उठाइने समय चाँडै आइरहेछ भनी म जान्दछु। त्यसमाथि मेरो मृत्युपछि तिमीहरूले यी कुराहरू सधैँभरि सम्झनामा राख्न सक भनी म प्रयत्न गर्नेछु। आउनुहोस् हामी पहिले प्रार्थना गरौँ र प्रभुसँग सहायता मागौँ अनि हामी अघि बढ्नेछौँ। प्यारो प्रभु अनि हाम्रो परमेश्वर पिता, हामी तपाईँको सामु शिरहरू झुकाउँदछौँ। हामी धन्यवादी छौँ प्रभु, तपाईँले हामीलाई आफ्नो वचन दिनुभएको छ, आफ्नो पवित्र आत्मा दिनुभएको छ, अनि यो खण्ड जुन हामीले भर्खर पढ्यौँ अनि यसबाट तपाईँको इच्छामा आज र भोलि गरेर हामी सिक्नेछौँ। अनि प्रभु हामीलाई हाम्रो आत्मिक आँखाहरू खोलिदिनुहोस् अनि यस खण्डमा भएको अद्भुत सुन्दरताहरू र बहुमूल्य शिक्षाहरू र हाम्रो उन्नति र भलाइको लागि तपाईँले दिनुभएको वचनहरू हामी देख्न सकौँ। प्रभु मलाई पनि प्रयोग गरिदिनुहोस्, तपाईँको अधीनतामा रहेर, तपाईँको नम्रतामा,
र तपाईँबाट साहस पाएर पितृ मानिसमा बल पाउँदै यी कुराहरू यहाँ सिकाउन सकौँ। अनि प्रभु तपाईँले नै काम गर्नुहोस्। तपाईँ बिना त हामी रित्तो छौँ, हाम्रो हरेक प्रयास असफल हुन्छ। हामीले भर्खर पनि सुन्यौँ हाम्रो योजनाहरू तपाईँले त्यो मेट्न सक्नुहुन्छ। प्रभु तपाईँद्वारा नै हामी सब गर्न चाहन्छौँ। पिता, यहाँ प्रचारिएको वचनहरू हृदयहरूमा काम गरिदिनुहोस्। यहाँ मुक्ति नपाएकाहरू हुनुहुन्छ, उहाँहरूलाई पनि तपाईँले कायल पार्नुहोस्। मुक्ति पाएकाहरू हुनुहुन्छ अनि यहाँ कोही पछि हटेको हुनुहुन्छ होला, आत्मिक रूपमा सेलाएको हुनुहुन्छ होला, उहाँहरूलाई पनि तपाईँको वचनबाट उत्साह चेतावनी दिनुहोस्। अनि जो तपाईँमा अघि बढ्दै हुनुहुन्छ उहाँहरूलाई पनि प्रभु यसमा अझै आशा अनि निश्चयताहरू हुन सकोस् प्रभु। यसरी काम गरिदिनुहोस् आज, अनि हरेकलाई यहाँ भएको सत्यताहरू राम्रोसँग बुझ्न सहायता गरिदिनुहोस्। भरोसा गर्छौँ तपाईँमा, प्रार्थना गर्छौँ प्रभु येशूको नाममा, आमेन। दोस्रो पत्रुसको पुस्तकमा विशेष गरी आज अनि प्रभुको इच्छामा भोलि पनि दुईवटा सभाहरूमा यो यी कुराहरू यो खण्डमा चाहिँ हामी यी कुराहरूको विषयमा हेर्नेछौँ। अनि यहाँ धेरै पटक दोहोऱ्याएको शब्द चाहिँ त्यही हो, यी कुराहरू। के कुराहरू? पाँचदेखि सात पदमा दिइएका कुराहरू, अनि यी महत्त्वपूर्ण कुराहरू। पत्रुस जो यस पत्रको लेखक हुन्, उनको मृत्यु चाहिँ करिब 68 इस्वीसम्म अथवा ख्रिस्टको वर्षमा उनको मृत्यु भएको थियो। अनि पत्रुसलाई चाहिँ हामीलाई थाहा भएअनुसार क्रुसमा टङ्ग्याइनको लागि लगिएको थियो, अनि जसरी ख्रिस्टले भन्नुभएको थियो त्यसरी नै अरूले तिमीलाई लैजानेछन्। अनि पत्रुस चाहिँ म ख्रिस्ट जस्तै सुल्टो क्रुसमा टाङ्गिन अयोग्य छु भनेर पत्रुसले चाहिँ त्यहाँ रिक्वेस्ट अनुमति त्यहाँ बिन्ती गरेछन् मलाई उल्टो क्रुसमा टङ्ग्याउनु। अनि हामीलाई थाहा भएअनुसार पत्रुसलाई त्यसरी शहीद बनाइएको थियो 68 AD अथवा 68 इस्वीसम्म, ख्रिस्टको वर्ष पनि भन्न सक्छौँ। ख्रिस्ट स्वर्ग जानुभएको धेरै भएको थिएन, करिब 35-36 वर्षको हारारी भएको थियो। ख्रिस्टको बौरी उठाइ र स्वर्गारोहण यो ताजा घटना थियो। अनि त्यसबाहेक पनि यो समयमा चाहिँ विशेष गरी विश्वासीहरू चाहिँ ठुलो सतावटमा परिरहेका थिए। नेरोबाट सुरु गरेर अझ क्रूर यातनाहरू भोग्नु परेको थियो, जसरी हामीले पोहोर साल यहाँ केही प्रस्तुतिहरूबाट हेरेका थियौँ। अनि ती विश्वासीहरूलाई बलियो बनाउनलाई नै पहिलो पत्रुसको पत्र लेखियो, र दोस्रो पत्रुसको पत्र चाहिँ पत्रुसको अन्तिम पत्र हो। उनको मृत्यु हुनुभन्दा थोरै समय अगाडि मात्र लेखिएको, त्यसैले सम्भवतः यो पत्र 67 AD लेखिएको हुनसक्छ। पत्रुस आफू अब मर्न लागेको छु, मेरो डेरा उठाइन लागेको छ भन्ने कुरा पत्रुसलाई थाहा थियो। जसरी येशूले पत्रुसलाई बौरी उठ्नुभएको ख्रिस्टले जिम्मा दिनुभएको थियो, आफ्नो भाइहरूलाई बलियो बनाऊ, मेरो भेडाहरूलाई चराऊ अथवा उनीहरूलाई खुवाऊ, उनीहरूलाई बलियो बनाऊ, अनि यही सेवकाईको एउटा हिस्सा चाहिँ यो पत्रहरू हुन्। अनि पत्रुसले भन्दैछन्, यो अन्तिम शब्द हो पत्रुसको, अथवा उसको चाहिँ बाई बाई पत्र भनेर बुझ्न सक्छौँ। त्यसैले अन्तिम शब्दहरू चाहिँ एकदम महत्त्वपूर्ण शब्दहरू छन्। हुन त पहिलो पत्रुस पनि उत्ति नै महत्त्वपूर्ण छ, तर यो पनि उत्ति नै महत्त्वपूर्ण छ। अनि पत्रुसले यहाँ दोस्रो पत्रुसको पुस्तक लेखिनुको मुख्य उद्देश्य चाहिँ झुटा शिक्षकहरूलाई चिन्नु हो। अनि 2 अध्यायमा पत्रुसले त्यही कुराहरू बताउँछन्। झुटा शिक्षकहरूको चरित्रहरू, लोभले भरिएको चरित्र, अनि उनीहरू चाहिँ अशुद्ध तुल्याउने अभिलाषामा शरीरको पछि लाग्ने, अधिकारी र प्रभुतालाई तुच्छ ठान्नेहरू हुनेछन्। उनीहरूको चरित्र यस्तो हुनेछ, व्यभिचारले भरिएको आँखाहरू हुनेछन्, उनीहरूलाई चिन। जसरी झुटा भविष्यवक्ताहरू हुन्थे, त्यसरी नै झुटा शिक्षकहरू हुनेछन्। त्यसैले यसको विषयमा होसियार हो भनेर चेतावनी दिन लेखिएको पुस्तक हो। त्यसको साथसाथै तीन अध्यायमा पत्रुसले चाहिँ प्रभुको दिन आउनेछ, त्यहाँ गिल्ला गर्नेहरू हुने छन् भनेर उनीहरूको बारेमा पनि चेतावनी दिन लेखिएको पुस्तक हो। अनि तीन अध्यायमा चाहिँ उनले बताउँछन् ख्रिस्ट आउनुहुनेछ। नुहको समयमा पुरै पानी र पानी नै पानी भएर नाश भएको यो पृथ्वी चाहिँ अब पानीद्वारा होइन तर प्रचण्ड आगोद्वारा नाश हुनेछन्। अनि त्यसैले तीन अध्यायको एक दुईवटा पद हेर्नेछौँ हाम्रो यहाँलाई सन्दर्भमा बुझ्नलाई। तीन अध्यायको 11 पद र 18 पदमा हामी हेर्नेछौँ जुन चाहिँ यो पत्रुस दोस्रो पत्रुसको पत्रको मुख्य उद्देश्य हो भनी म विश्वास गर्दछु। तीन अध्यायको 11 पदमा यस्तो लेखिएको छ, दोस्रो पत्रुस 3:11, जब यी सबै कुराहरू पग्लनेछन् अर्थात् यो पृथ्वी आकाशका पिण्डहरू यो पुरै विश्व ब्रह्माण्ड जब पग्लनेछन् किनभने अहिलेसम्म उहाँले सम्हाल्नु भएको छ तर एक दिन उहाँले यो सब नाश गर्नुहुनेछ हटाउनुहुनेछ। जब यी सबै कुराहरू पग्लनेछन् तब परमेश्वरको दिनको आगमनको बाटो हेर्दै र त्यसका निम्ति हतारिँदै के तपाईँ दुइटै गर्दै हुनुहुन्छ हेर्दै र हतारिँदै कि अल्छे दास हुनुहुन्छ वा मालिक आउन ढिलो गर्नुहुन्छ भन्दै हुनुहुन्छ। पत्रुसले भन्दैछ त्यसको बाटो हेर्दै र त्यसका निम्ति हतारिँदै सबै पवित्र चालचलन र भक्तिमा तिमीहरू कस्तो किसिमको मानिसहरू हुनुपर्छ त। अनि 18 पदमा पत्रुसले अन्तिम यो अर्तीको शब्दहरू दिन्छन्। यहाँ लेखेको छ तर हाम्रा प्रभु र मुक्तिदाता, मलाई त्यो गोपाल भाइको सिक्का चाहिएको छ एकचोटि, हाम्रा प्रभु र मुक्तिदाता येशु ख्रीष्टको अनुग्रह र पहिचानमा के हो के हो विश्वासीहरू बढ्दै जाओ है, अलिकति साहस गर्नुहोस् खाजा खाने बेला आउँदैछ। 18 पद फेरि पढ्छु, तर हाम्रा प्रभु र मुक्तिदाता येशु ख्रीष्टको अनुग्रह र पहिचानमा के हुँदै जाओ बढ्दै जाओ, उहाँलाई अहिले पनि र सदा सर्वदा महिमा होस्, आमेन। यसरी भनेको छ, यसरी उहाँको महिमाको सानो र यो महत्त्वपूर्ण शब्दहरूद्वारा अन्त गर्छन् पत्रुस अनि हामीलाई सबैलाई बिदा गर्छन् र भन्छन् मेरो मृत्युपछि पनि यी कुराहरूको सम्झना गर्न सक भनेर म प्रयत्न गर्नेछु। अनि आज पत्रुसको मृत्युको करिब 2000 वर्षपछि हामी यी कुराहरूको सम्झना आज गर्दैछौँ। त्यसरी दोस्रो पत्रुसबाट आज तपाईँलाई बाँड्न खोजेको मेरो मुख्य विषय यही हो कि तपाईँहरू अनुग्रहमा बढ्नुहोस्, अथवा अर्को शब्दमा भन्यो भने यी कुराहरूलाई ध्यानमा राख्नुहोस् र यसमा बढ्नुहोस्। त्यसैले एक अध्यायमा फर्क्यौँ अनि पत्रुसले चाहिँ यसरी नै सुरु गर्छन्, झुटा शिक्षकहरू गिल्ला गर्नेहरू तर एक नम्बरमा चाहिँ तिमीहरू, अनि एक नम्बर पहिलो अध्यायमा चाहिँ यो चाहिँ विश्वासीहरूलाई ध्यानमा राखेर लेखिरहेका छन् किनभने झुटा शिक्षकलाई चिन्ने हो भने हामीले पहिला सक्कली विश्वासीहरूलाई चिन्नुपर्छ, नक्कली चिन्ने हो भने पहिला सक्कलीलाई राम्रोसँग चिन्नुपर्छ। अनि त्यसैले एक अध्यायमा चाहिँ यहाँ साँचो विश्वासीहरू प्रभुमा बढ्दै गरेको विश्वासीहरूलाई उत्साह दिएको छ। अनि तपाईँ पछि हट्नु भएको छ भने तपाईँ सेलाउनु भएको विश्वासी हो भने यो तपाईँहरूको लागि पनि हो, तपाईँ बढ्दै हुनुहुन्छ भने तपाईँको लागि हो, तपाईँले मुक्ति पाउनु भएको छैन भने तपाईँको लागि पनि यहाँ वचनहरू छन्। अनि त्यसरी प्रभुको सहायतामा हामी यसको अध्ययनमा अघि बढ्नेछौँ। अब 5-7 पदमा पत्रुसले एउटा यहाँ आज्ञा दिएका छन् अनि यो खण्डले चाहिँ विशेष गरेर विश्वासमा उन्नति हुने कुराहरूको बारेमा बताइरहेको छ। हामी पढ्नेछौँ 5-7 फेरि पनि, अनि यही कारणले पनि तिमीहरूले सबै यत्न गरेर आफ्नो विश्वासमाथि सद्गुण, सद्गुणमाथि ज्ञान, अनि ज्ञानमाथि संयम, संयममाथि धीरज, धीरजमाथि भक्ति, अनि भक्तिमाथि भाइ भाइको माया, र भाइ भाइको मायामाथि प्रेम थप। अनि यो खण्डबाट विशेष गरी हामी 4 कुराहरू हामी हेर्नेछौँ। यहाँ हामी 4 कुराहरू के देख्छौँ, पहिलो यो आत्मिक उन्नतिको निम्ति कारण हामी देख्दछौँ किन हामी बढ्नुपर्छ आत्मिक उन्नतिको कारण किन हामी बढ्नुपर्छ दोस्रो यो आत्मिक उन्नतिको निम्ति चाहिने हाम्रो आफ्नो तर्फबाटको बल हामी देख्छौँ अथवा भनौँ हाम्रो यत्न भनौँ दोस्रो हाम्रो यत्न यस उन्नतिको निम्ति हाम्रो प्रयत्न हाम्रो यत्न हाम्रो बल तेस्रो चाहिँ यस आत्मिक उन्नतिको क्षेत्र हामी देख्छौँ केमा बढ भनेको छ है हाम्रो आत्मिक उन्नतिको क्षेत्र हामी देख्छौँ र चौथो चाहिँ यस आत्मिक उन्नतिको परिणामहरू हामी देख्छौँ एकदेखि एघारमा हामी यो खण्डहरू अनि यो बुधहरूमा हामी हेर्नेछौँ त्यो बुधहरू सुरु गर्नुभन्दा पहिला चाहिँ केही कुराहरू म बताउन चाहन्छु आत्मिक उन्नति चाहिँ यो चाहिँ के भन्छ अटोमेटिक होइन स्वचालित होइन दुईवटा गलत धारणाहरू भएको देख्दछौँ पहिलो चाहिँ यस्तो गलत धारणा छ परमेश्वरले सबै गर्नुहुन्छ हामीले केही गर्नु पर्दैन त्यो गलत हो है हो उहाँले सबै कुरा गर्नुभएको छ तर हाम्रो पनि जिम्मामा केही दिनुभएको छ दोस्रो गलत धारणा के हो भने हामीले सबै गर्नुपर्छ प्रभु काम सिद्धिसक्यौँ त्यो पनि गलत धारणा हो यो चाहिँ घिर्नीको दुईवटा डोरी जस्तै हो जब दुवैतिर परमेश्वरको पनि उहाँको प्रतिज्ञाहरू अनि उहाँको सहायताहरू छन् भने हामी विश्वासीहरूको पनि त्यहाँ भाग छ त्यसैले तपाईँ कुन चाहिँ गलत धारणामा हुनुहुन्छ मेरो जीवन चाहिँ सब परमेश्वरले गर्नुहुन्छ है सब परमेश्वरले त्यो गलत हो अर्को चाहिँ म गर्दैछु सबै मैले गर्नुपर्छ मेरो काम हो यो त्यो पनि गलत हो यहाँ चाहिँ दुवैजनाको चाहिँ यहाँ सङ्गतिमा दुवैजनाको बराबर हिस्सा अथवा परमेश्वरको बढी हाम्रो कम तर हाम्रो पनि हिस्सा छ त्यहाँ जस्तै यहाँ तपाईँको रातो डोरी यो चिन्ह लाउन सक्नुहुन्छ अनि फिलिपी 2:12-13 पदमा पावलले यहाँ भनेको एउटा कुरा हामी पहिला हेर्नेछौँ फिलिपी 2:12-13 पदमा फिलिपी 2:12-13 पदमा यस्तो लेखिएको छ यसकारण मेरा प्रियहरू हो जसरी तिमीहरूले सधैँ आज्ञा पालन गरेका छौ उसरी नै मेरो उपस्थितिमा जस्तो मात्र होइन तर मेरो अनुपस्थितिमा झन बढ्दा गरी डराउँदै र काम्दै आ आफ्नो मुक्तिको काम के गर पुरा गर अब यहाँ मुक्तिको निम्ति काम गर भनेको छैन त्यो कहिले पनि हामी गर्न सक्दैनौँ यो पुरै परमेश्वरबाट तर हामीलाई दिएको मुक्तिको काम पुरा गर भनेको अर्थात् हाम्रो पवित्रीकरण हाम्रो पवित्र हिँडाइ ख्रिस्टसँगको हाम्रो दिनहुँको जीवन हाम्रो हिँडाइ हाम्रो पाइलाहरू ख्रिस जस्तै बन्ने काममा मेरो आफ्नो भाग यहाँ भनेर छ आफ्नो मुक्तिको काम पुरा गर यति मात्रै भनेर अब अर्को विषयमा जाँदैनन् पाओ तर 13 पदमा के भन्छन् भने किनकि तिमीहरू भित्र आफ्नो शुभ इच्छा अनुसार दुवै इच्छा गर्ने र काम गर्ने मन दिनुहुने को हुनुहुन्छ परमेश्वर हुनुहुन्छ हो उहाँ हुनुहुन्छ अझ यसलाई अझ सठिक अनुवाद गर्ने हो भने यो पदलाई यसरी भन्न सक्छौँ किनकि उहाँको शुभ इच्छा अनुसार दुवै इच्छा गर्न र काम गर्न तिमीहरू भित्र काम गर्नु नै परमेश्वर नै हुनुहुन्छ त्यस अझै सठिक अनुवाद त्यस्तो हुन्छ है भनेको उहाँको शुभ इच्छा अनुसार दुवै इच्छा गर्न र काम गर्न हामीलाई हामी भित्र काम गर्नु नै परमेश्वर हुनुहुन्छ अर्थात् परमेश्वर हुन्छ जसले हामी भित्र काम गर्दै हुनुहुन्छ तर पावलले सँगसँगै भन्छन् तिमीहरूले पनि आफ्नो मुक्तिको काम पुरा गर अर्थात् तिमीहरूको पनि एउटा भाग छ तिमीहरूको हिस्सा छ तिमीहरूको जिम्मेवारी छ तिमीहरू बढ्ने हो भने तिमीहरूको पनि भाग छ यदि तिमीहरू बढेका छैनौ भने प्रभुलाई दोष नदेऊ यदि तिमीहरू पछि हटेका छौ भने मण्डलीलाई दोष नदेऊ यहाँ तिम्रो पनि भाग छ यसरी पावलले भन्दैछन् दोस्रो पत्रुसमा फर्किन्छ हामीलाई यो कुरा पत्रुसले बताइरहेछन्
त्यसरी थप तिमीहरूको विश्वासको उन्नति गर है। त्यसरी यहाँ ईश्वरीय सार्वभौमता पनि हामी देख्छौँ र मानिसको जिम्मेवारी पनि देख्छौँ है। ईश्वरीय सार्वभौमता र मानवीय जिम्मेवारी दुवै कुरा हामी देख्छौँ। दुई अध्यायको पाँच पदमा त्यसरी पहिलो बुदाबाट हामी हेर्नेछौँ यस उन्नतिको कारण हामी किन बढ्नुपर्छ त्यो कसरी थाहा हुन्छ भने दुई अध्याय एक माफ गर्नुहोस् दोस्रो पत्रुस एकको पाँच पदमा यहाँ पहिलो चारवटा शब्दहरूलाई हेरौँ। पहिलो चारवटा शब्दहरू के लेखेको छ यहाँ अनि यही कारणले पनि देख्नुभयो नि त दोस्रो पत्रुस एकको पाँच हुनेछ अनि यही कारणले के कारणले थप के कारणले हामीले थप्नुपर्छ के कारणले हामी यो उन्नतिको निम्ति हामी बढ्नुपर्छ के कारणले हाम्रो आत्मिक उन्नति हुनुपर्छ अनि त्यो कुरा चाहिँ हामी एकदेखि चार पदमा देख्छौँ। त्यसैले यो कारणहरू हामी एकदेखि चार पदमा हेरौँ जहाँ चाहिँ बाइबलले आफै बोल्दैछ ती कारणहरू जुन चाहिँ हाम्रो खण्डबाट उफ्रिरहेछन् हाम्रो मेरो कारणले त्यो कारणहरू के हो है। अनि प्रभुको इच्छामा म तपाईँहरूलाई पाँचवटा कारणहरू बाँड्न चाहन्छु एकदेखि पाँच पदमा किन हामी बढ्नुपर्छ कारण के हो बाइबलले भन्छ अनि यही कारणले त्यहाँ केही कारण छ यत्तिकै बढ भन्नुभएको छैन एक नम्बर त्यो कारण हामीलाई दिनुहुन्छ अनि बल हामीलाई अब यसरी बढ भन्नुहुन्छ। त्यसैले यो आत्मिक उन्नतिको कारणहरू चाहिँ योभन्दा माथिको पदहरूमा छ है। तपाईँ बढ्न चाहनुहुन्छ यहाँ छन् तपाईँले पहिला बुझ्नुपर्ने कुरा है कारणहरू हामी हेरौँ एक पदबाट हामीलाई थाहा हुन्छ पहिलो कारण के हामी किन बढ्नुपर्छ यसरी एक पदमा फेरि म पढ्नेछु दोस्रो पत्रुस एकको एकमा लेखेको छ येशु ख्रिस्टको दास र प्रेरित सिमोन पत्रुसबाट उनीहरूलाई जसले हाम्रा परमेश्वर र मुक्तिदाता येशु ख्रिस्टको धार्मिकताद्वारा हामीसित हाम्रै जस्तो के प्राप्त गरेका छन् बहुमूल्य विश्वास हो। हामी बढ्नुपर्ने पहिलो कारण के हो भने हामीले यो बहुमूल्य विश्वास प्राप्त गरेको कारणले एउटा सुन्दर मुक्ति दिने विश्वास हो जसले हामीलाई ख्रिस्ट हाम्रो बोटसँग जोड्ने काम गर्छ यो बहुमूल्य विश्वास भनेको छ अर्थात् यहाँ भनेको छ हाम्रै जस्तो बहुमूल्य विश्वास कसको जस्तो पत्रुस पावल याकुब यो यी बाह्र प्रेरितहरू अनि पावल यी प्रेरितहरूको जस्तै बहुमूल्य विश्वास जुन विश्वासले उनीहरूले मुक्ति पाएका छन् हामीलाई त्यही विश्वास गर्न बोलाइएको छ बहुमूल्य विश्वास अनि मैले सोचिरहेको थिएँ किन बहुमूल्य विश्वास भनेको है पत्रुसलाई मनपर्ने शब्द बहुमूल्य अनि पहिलो पत्रुस हामीले हेर्दै पनि छौँ बहुमूल्य मूल्यवान तपाईँहरू निदाउनु भने चाहिँ बहुमूल्य छैन यो घडी तपाईँहरू यहाँ सुत्न आउनुभएको होइन अनि म नाम त लिन चाहन्न तर तपाईँहरूको उन्नति हुँदैन खास तपाईँहरू गम्भीर हुनुहुन्न है बहुमूल्य विश्वास किन बहुमूल्य भनिएको तिनवटा कारण हामीलाई यही खण्डबाट दिएको छ पत्रुसले किन यो विश्वास बहुमूल्य पहिलो यो बहुमूल्य हो किनभने येशु हाम्रो परमेश्वर हुनुहुन्छ अब त्यही भनेको छ हेर्नुहोस् न यहाँ भनेको छ एक अध्यायको एक पदमा येशु ख्रिस्टको दास र प्रेरित सिमोन पत्रुसबाट उनीहरूलाई जसले हाम्रा परमेश्वर र मुक्तिदाता येशु ख्रिस्ट त्यसैले येशु ख्रिस्ट उहाँ परमेश्वर हुनुहुन्छ यसमा कुनै शङ्का छैन हो उहाँ परमेश्वर हुनुहुन्छ र यसमा मलाई अलिकति पनि शङ्का छैन म वचनबाट त्यो स्पष्ट देख्दछु येशु ख्रिस्ट उही व्यक्ति हुनुहुन्छ उही परमेश्वर हुनुहुन्छ जसको एक आवाजमा समुद्रका छालहरू के भए शान्त भए चेलाहरू डराइरहेका थिए येशु सुतिरहनु भएको थियो ढुङ्गामा अझ चेलाहरू आएर त के गरे होला यसरी अझ झकाएर उहाँलाई तपाईँ वास्ता गर्नु न हामी मरिरहेछौँ यहाँ है येशु उठ्नुहुन्छ र भन्नुहुन्छ चुप लाग शान्त हो कसलाई कराउनु भएको चेलाहरूलाई सुत्न दे मलाई होइन उहाँ त यो आँधी बेरीलाई कराउँदै हुनुहुन्छ अनि उहाँले भन्दै हुनुहुन्छ शान्त हो बिल्कुल शान्त हुन्छ चकमन्न किन चेलाले गर्न सकेनन् किनभने उनीहरू परमेश्वर होइनन् किन येशूले सक्नुभयो? किनभने उहाँ परमेश्वर हुनुहुन्थ्यो। उहाँको एउटा इच्छामा र एउटा आज्ञामा यी सृष्टिका कुराहरूले उहाँको आज्ञा पालन गर्छन्। आकाशबाट आएको चट्याङलाई उहाँ उतैतिर फर्काउन सक्नुहुन्छ, है, पानीमाथि उहाँ हिँड्न सक्नुभयो। चेलाहरूले देखे आफ्नै आँखाले, पत्रुस त यहाँसम्म कि म पनि आउँछु भनेर हिम्मत पनि गरे, ठुलै विश्वास थियो उसको। उहाँ परमेश्वर हुनुहुन्छ, उहाँले रोगीहरूलाई निको पार्नुभयो बिल्कुलै, उहाँले मरेको लाजरसलाई बौरी उठाउनु भयो। मरेको कति दिन भएको थियो लाजरस? 4 दिन भएको थियो, गनाउन पनि थालेको थियो। तर येशू जानुहुन्छ र भन्नुहुन्छ त्यो ढुङ्गा हटाऊ, भनेर ढुङ्गा हटाउँछ अनि उहाँले भन्नुहुन्छ हे लाजरस बाहिर आऊ। है, अनि एकजना बाइबलको टिप्पणीकारले भनेको थिए, धन्न प्रभुले त्यो दिन चाहिँ हे लाजरस भन्नुभयो, नभन्नुभएको सबै चियानका सबैजना अब आउँथे बाहिर। उहाँले भन्नुभयो अरू होइन, म लाजरसलाई मात्र बोलाउँदैछु, लाजरस तिमी चाहिँ बाहिर आऊ। त्यो मरेको मान्छे, त्यो सुकेको उसको रगत अनि उसको आँखामा फेरि जीवन आउन थाल्यो। त्यो कुहिएको शरीर, उसको हातहरू सब ठिक भयो अनि जुरुक्क उठ्छ, अँध्यारोबाट ज्योतिमा निस्कन्छ। येशू परमेश्वर हुनुहुन्छ, यसमा कुनै शङ्का छैन। तपाईँको ढुङ्गा, तपाईँको मूर्ति परमेश्वर होइनन्। ती लडे भने आफूलाई उठाउन सक्दैन, ती परमेश्वर होइनन्। तर येशू हुनुहुन्थ्यो जसले मरेकाहरूलाई भौरी उठाउन सक्नुहुन्थ्यो। अनि एक दिन आइतबारको दिन बिहानै ख्रिस्टलाई क्रुसमा टाङ्गिएको पर्सिपल्ट उहाँलाई गाडिएको थियो एउटा चिहानमा, उहाँ हुनु नथ्यो। चेलाहरू आए, उहाँलाई खोजे, अनि स्वर्गदूतले के भने, कहाँ तिमीहरू जिउँदालाई मरेकाहरूको बिचमा खोजिरहेको? उहाँ यहाँ हुनुहुन्न, उहाँ बौरी उठ्नु भएको थियो अनि आज उहाँ जिउँदो हुनुहुन्छ र उहाँ स्वर्गमा हुनुहुन्छ। त्यहाँबाट उहाँले सब संसारलाई उहाँले सम्हाल्नु भएको छ। उहाँ उही हुनुहुन्छ, मरियमको काखमा त्यो सानो बच्चा, त्यो च्या च्या रोइरहेको बच्चा, उहाँ नै परमेश्वर हुनुहुन्थ्यो जसले सब आकाश र यी सब ताराहरू सम्हाल्नु भएको थियो। उहाँ परमेश्वर हुनुहुन्छ। तर यो बहुमूल्य विश्वास किन हो भने, अब उहाँ परमेश्वर चाहिँ अब हाम्रो परमेश्वर हुनुभएको छ, त्यसैले यो बहुमूल्य विश्वास हो। पत्रुसले पुरा निश्चित भएर भन्छन्, हाम्रा परमेश्वर, व्यक्तिगत परमेश्वर। के तपाईँको व्यक्तिगत परमेश्वर हुनुहुन्छ? येशू ख्रीष्ट तपाईँको व्यक्तिगत परमेश्वर हुनुहुन्छ? उहाँले यो व्यक्तिगत हुनको लागि क्रुसद्वारा ढोका खोल्नु भएको छ। जब क्रुसमा मर्नुभयो, मन्दिरको बिचको पर्दा टुप्पादेखि फेदसम्म च्यातियो। त्यो सानो यो जस्तो पर्दा थिएन, सुने अनुसार त्यो एक हात मोटो पर्दा थियो। 300 मान्छे चाहेको थियो माथि टाँग्नलाई, कसले च्यात्यो होला त्यो? महापुजारीले? कैचीले? होइन, माथिबाटै, भनेको परमेश्वरले स्वर्गबाटै, ल अब मैले बाटो खोलिदिएको छु, अब उहाँ हाम्रो परमेश्वर हुनुहुन्छ। किनभने क्रुसमा त्यो मूल्य तिरिएको छ, क्रुसमा त्यो रगत बगाइएको छ जसद्वारा हामीले क्षमा पाउन सक्छौँ। बौरी उठ्नु भएको येशूलाई शङ्का गर्ने थोमाले जब देखे भने के भने, हे मेरा परमेश्वर, हे मेरा प्रभु, हे मेरा परमेश्वर, मेरा परमेश्वर। के तपाईँको व्यक्तिगत परमेश्वर हुनुहुन्छ उहाँ? यदि हुनुहुन्छ भने यो बहुमूल्य विश्वास हो, तपाईँसँग जीवन छ। यदि उहाँ तपाईँको व्यक्तिगत परमेश्वर हुनुहुन्छ भने तपाईँसँग यो बहुमूल्य विश्वास छ जो कुनै अरू अविश्वासीहरूसँग छैन। तर तपाईँसँग यो छैन भने तपाईँ एउटा खोक्रो कुरा खोज्दै हुनुहुन्छ र बहुमूल्य कुरालाई सार्दै हुनुहुन्छ। त्यो मूर्तिहरू, त्यो देवताहरू, अथवा तपाईँ देवता मान्नु होला, नास्तिक हुनुहुन्छ होला, तपाईँको त्यो विचार खोक्रो विचार हो, त्यो पाल परेको ट्याङ्की हो। रोमीको पुस्तकमा भनेको छ कि मूर्ख जब मान्छे भए, उनीहरूले चाहिँ अविनाशी परमेश्वरको महिमालाई नाश हुने यी मूर्तिहरूसँग के गरे? साटे। बहुमूल्य कुरालाई त्यो कुहिले चिजसँग साटे। सानोमा एउटा मूर्ख काम त्यस्तै गरेको थिएँ मैले। मलाई ड्याडीले चाहिँ विदेशबाट एउटा घडी ल्याइदिनु भएको थियो, एकदम राम्रो थियो, दामी घडी थियो त्यसरी भन्नु। अनि त्यो एउटा घडी थियो, मैले लगाइरहेको थिएँ, अनि मलाई अनि खाना खान बसेको थियो, अनि त्यो चाहिँ म हिसाब जस्तै भए जस्तो लाग्छ त्यो बेला। त्यो बेला चाहिँ मेरो माइलो भाइ पनि थियो, कान्छो भाइ पनि थियो, अनि त्यो दिन चाहिँ घरमा कुखुरा पालेको थियो, अनि गर्दन थियो। गर्दन चाहिँ माइलो भाइको थालमा परेको थियो, अनि उसलाई थाहा थियो मलाई गर्दन मनपर्छ भनेर, अनि ऊ चाहिँ याकुब जस्तै थियो त्यो बेला। दादा गर्दन छ नि मसँग भने अनि मैले भने ल्याउन भने तपाईँको घडी बेच्नुपर्छ अनि मैले त्यो बहुमूल्य घडी नसोचिकन खोलेर दिएँ त्यो एउटा गर्दन खाएँ सिद्धो त्यो कहाँ पुग्यो त्यो गर्दन थाहा छैन आज मानिसहरू त्यस्तै गर्दैछन् अर्थात् अविनाशी परमेश्वर जसको बारेमा सुनेको छ विश्वास गर्नलाई ढोका खोलिएको छ तर उनीहरूले आफ्नै विचारहरू त्यो झुटा देवताहरू रोज्छन् भने यो चाहिँ खोक्रो विश्वास हो विश्वास त बलियो हुनसक्छ धरो विश्वास हुनसक्छ तर वस्तु जसमाथि विश्वास गरेछ त्यही कमजोर भने के फाइदा भयो है अघि त्यहाँ स्पिकर राख्ने बेलामा कोही कोही चाहिँ धरो विश्वासको हुनुहुन्थ्यो राखौँ केही हुन्न खस्छ केही हुँदैन खस्दैन केही हुँदैन खस्दैन तर त्यो त्यो विश्वास गरेको वस्तु चाहिँ बलियो लागेन मलाई नराखौँ त्यसैले हाम्रो विश्वास त्यति नै बलियो हुन्छ जति जति चाहिँ हामीले विश्वास गरेको वस्तु वा व्यक्ति बलियो हुन्छ ढुङ्गामा केही बल छैन तपाईँको विचारमा केही बल छैन त्यसैले जतिसुकै तपाईँको कडा विश्वास भए पनि त्यो चाहिँ फुस्रो तर हामीले चाहिँ एउटा बलियो आधार पाएका छौँ नि उहाँ चाहिँ येशू ख्रिस्ट हुनुहुन्छ बहुमूल्य हुनुहुन्छ कुना ढुङ्गा हुनुहुन्छ अनि त्यसैले यो विश्वास बहुमूल्य विश्वास हो दोस्रो यो किन बहुमूल्य विश्वास हो यहाँ भन्छ पत्रुसले यो बहुमूल्य विश्वास हो किनभने अब यही येशू नै अब हाम्रो मुक्तिदाता पनि हुनुभएको छ उहाँ मुक्तिदाता हुनुहुन्छ उही परमेश्वर उही येशू ख्रिस्ट जसद्वारा सब हुनाएका कुराहरू हुन आए हामीले देख्ने सबै कुराहरू हुन आए नदेख्ने धरि अब उहाँ स्वर्ग छोडेर एउटा सिद्ध मानिसको रूपमा संसारमा आउनुभयो हामी जस्तै एउटा मान्छे बन्नुभयो फरक यति थियो उहाँमा पाप थिएन नत्र सबै कुरामा उहाँ हामी जस्तै बन्नुभयो उहाँको पनि शरीर थियो छुन सकिन्थ्यो देख्न सकिन्थ्यो भोक लाग्थ्यो थाक्नुहुन्थ्यो उहाँको प्राण थियो है अनि उहाँको आत्मा पनि थियो पवित्र आत्मा त फरक हुन्छ तर उहाँकै आत्मा पनि थियो लुकाले त्यो कुरा बताएको छन् जब ख्रिस्टले उहाँको अन्तिम वाक्य बोल्नुभयो उहाँले भन्नुभयो हे पिता तपाईँको हातमा म मेरो आत्मा सुम्पन्छु उहाँ सिद्ध मानिस बन्नुभयो अनि अब उहाँ चाहिँ हाम्रो मुक्तिदाता हुनुहुन्छ हाम्रो विश्वासको बलियो आधार हुनुहुन्छ त्यसैले यो बहुमूल्य विश्वास हो है के तपाईँसँग यो बहुमूल्य विश्वास छ त है बहुमूल्य विश्वासको आधार छ अनि यो किन बहुमूल्य विश्वास हो तेस्रो कुरा पत्रुसले बताउँछन् यो विश्वास बहुमूल्य छ किनभने एक पदबाट थाहा हुन्छ कि हामीलाई उहाँको धार्मिकता दिइएको छ एक पद फेरि पढौँ अनि यो धार्मिकता भन्ने शब्दलाई यहाँ हेर्नुहोस् एक पद येशू ख्रिस्टको दास र प्रेरित सिमोन पत्रुसबाट उनीहरूलाई जसले हाम्रा परमेश्वर र मुक्तिदाता येशू ख्रिस्टको केद्वारा धार्मिकता कसको धार्मिकताद्वारा ख्रिस्टको धार्मिकताद्वारा हामीलाई चाहिएको चाहिँ त्यो धार्मिकता हो हामी आफैसँग धार्मिकता छैन तपाईँले आफैलाई हेर्नुहोला र भन्नुहोला पछाडि पिठोमा हात लाउँदै वाह न कति धर्मी छस् बाइबलले भन्छ हाम्रो धार्मिक कामहरू धरि मैलो थाङ्नाहरू सरह छन् कुनै अर्थ छैन त्यो उहाँको तराजुमा राख्ने हो भने कुनै पनि नाप छैन त्यो केही पनि होइन त्यो फोहोर थाङ्ना उहाँले त्यो घृणा गर्नुहुन्छ हाम्रो धार्मिकता त्यस्तो छ हामीलाई चाहिँ उहाँको धार्मिकता चाहिन्छ मुक्ति भनेको यही हो मुक्ति भनेको हाम्रो धार्मिकता छैन भन्दै स्वीकार गर्दै उहाँको धार्मिकता लिनु हो अनि यो ख्रिस्टको धार्मिकता हो ख्रिस्टको सिद्ध धार्मिकता ख्रिस्टको सिद्ध धार्मिकता जुन चाहिँ हामी उहाँको जीवनमा देख्छौँ उहाँको सिद्ध धार्मिकता जुन चाहिँ हाम्रो सट्टामा उहाँ मरेर हामीलाई दिनुभयो उहाँको खातामा मेरो सबै फोहोर थाङ्नाहरू मेरो खातामा उहाँको धार्मिकता त्यो उडाउ पुत्र तपाईँलाई याद छ होला होइन जसले चाहिँ आफ्नो बाबुको सम्पत्ति मागेर के गर्छ टाढो देशमा जान्छ नि सबै कुरा सिद्धाउँछ अनि के गर्छ त्यसपछि काम नपाएपछि उसले एउटा काम पाउँछ के काम पाउँछ थाहा छ दाजुभाइहरू सुँगुर चराउने हुन त दृष्टान्त हो तर जे पनि यहुदीहरू सुँगुरलाई घृणा गर्थे है अहिले पनि गर्छन् तर यो केटो चाहिँ सुँगुर चराउनेसम्म पुग्यो, जुन कुरा घृणा गर्थ्यो त्यहाँसम्म ओछ्यो, अझ सुँगुरले खाएको कोसाहरूबाट पेट भर्न थाल्यो। विचार गर्नुहोस् उसको कपडाहरू कस्तो भएको थियो होला, सुँगुर स्वभावले फोरी चिजहरू, उसको सब वस्त्रहरू फोहोर मैलो सुँगुर गनाउने, जुन यहुदीहरू मन पराउँदैनन् फोहोर। तर एक दिन बाइबलले भन्छ उसको होस आउँछ, उसको होस खुल्यो, ऊ फर्कन्छ अनि भन्छ मैले मेरो भूभागको विरोधमा र स्वर्गको विरोधमा पाप गरेको छु, म फर्केर जान्छु, मलाई अब सम्पत्ति चाहिँदैन, बुबा मलाई नोकर बनाउनुहोस्, म सेवा गर्छु तपाईँको बरु, मलाई त्यसरी राख्नुहोस्। तपाईँलाई थाहा छ बुवा के गर्दै थियो, बुवा चाहिँ परबाट हेर्दै थियो मेरो छोरा कहिले आउँछ, पर एउटा केटो आइरहेको छ उसको आँखाले सो हेर्छ, त्यो त मेरो कान्छ छोरा हो। के गर्छ बुवा, कुदेर जान्छ, दौडेर जान्छ, नजिकै चाहिँ ब्रेक लाउँछ उसले, तिमी गनाएको छ एकछिन पर भन्दैन भन्दैन, आएको छ उसले भन्छ बुवा तपाईँको विरोधमा र स्वर्गको विरोधमा मैले पाप गरेको छु, अनि दास बनाउनुहोस् भन्न नपाउँदै बुवाले उसलाई च्याप्पै अँगालो मार्छ र भन्छ उसको लागि बढिया पोसाक निकाल, उसको लुगा फोहोर भएको छ, उसलाई चाहिँ हाम्रो लुगा दियो बढिया पोसाक, अनि उसलाई एउटा नयाँ वस्त्र दिन्छ। हाम्रो मुक्तिमान त्यही भएका हौ, हामी पापले गर्दा घनाउने भएका थियौँ, स्वीकार गर्न योग्य थिएनौँ, तर जब हामीले पश्चाताप गऱ्यौँ, ख्रिस्टको बारेमा सुन्यौँ, पिता जहिले पनि बाटो हेर्दै हुनुहुन्छ हाम्रो, तुरुन्तै हामीलाई स्वीकार गर्नुहुन्छ र नयाँ एउटा बढिया पोसाक दिनुहुन्छ, अनि त्यो चाहिँ ख्रिस्टको धार्मिकता हो। त्यसैले यो बहुमूल्य विश्वास हो, हामी किन बढ्नुपर्छ, पहिलो कुरा हामीले हेऱ्यौँ, हामीसँग यो बहुमूल्य विश्वास भएको हुनाले तपाईँसँग छ, तपाईँले भन्नु होला अँ यो मसँग छ, त्यसमै बढ्नुहोस्, किन पछि हट्नु भएको छ। दोस्रो, हामी किन बढ्नुपर्छ, यो खण्डले हामीलाई के सिकाउँछ, तीन पदमा हामी हेरौँ, दोस्रो पत्रुसैको तीनमा भनेको छ, जसरी उहाँको ईश्वरीय शक्तिले हामीलाई जीवन र भक्तिसँग सम्बन्ध राख्ने सबै कुराहरू उहाँकै पहिचानद्वारा दिएको छ, जसले हामीलाई महिमा र सद्गुणद्वारा बोलाउनु भयो। हामी किन बढ्नुपर्छ, दोस्रो कारण यहाँ देख्छौँ, हामीलाई जीवन र भक्तिसँग सम्बन्ध राख्ने सबै कुराहरू दिनुभएकोले, सबै कुरा दिनुभएको छ यो जीवन र भक्तिको निम्ति। जीवन भनेको मुक्तिलाई चाहिँ जीवन भनिएको छ, अनन्त जीवन भनिएको छ, मुक्ति पाएर यत्तिकै यो जीवन बर्बाद गर्न होइन, जिउनलाई दिनुभएको जीवन हो। पावलले त्यही भने गलती 2:20, म ख्रिस्टसँगै क्रुसमा टाँगेको छु तरै पनि म के गर्छु, जिउँछु, त्यसो भए पनि म होइन तर ख्रिस्ट म भित्र के गर्नुहुन्छ, जिउनुहुन्छ, खालीमा म भित्र बस्नुहुन्छ भनेर सन्तुष्ट छैन, उहाँ जिउनुहुन्छ, म भित्र आउनु भएको कारण नै उहाँको जीवन म भित्रबाट जिउनलाई हो। अनि फेरि पावलले भन्छन् अनि जुन जीवन अहिले म यस शरीरमा जिउँछु त्यो म उहाँको पुत्रको अथवा पुत्रमाथिको विश्वासद्वारा के गर्छु, जिउँछु। हो, यो जिउनको निम्ति तपाईँलाई जे जति चाहिन्छ उहाँले सब दिनुभएको छ, त्यसैले अब बढ्नुहोस्। अनि यहाँ अर्को भनेछ भक्ति, भक्तिको बारेमा हामी पछि हेर्नेछौँ त्यसको अझै विस्तृत रूपमा, तर भक्ति भनेको चाहिँ छोटकरी भन्यो भने यो भक्ति भन्ने शब्द चाहिँ असल आराधना वा असल उपासना भन्ने शब्दबाट आउँछ, अर्थात् यो यस्तो जीवन हो जुन चाहिँ हाम्रो हृदयको भक्त अथवा हृदयबाटको हाम्रो आराधना हाम्रो जीवनमा निस्कन्छ, बग्छ, हाम्रो हृदयबाट निस्कन्छ भक्ति, ईश्वरीय भयको साथमा उहाँलाई गर्ने आदर उपासनाको जीवन हो असल आराधना। असल उपासना, उपासना मात्र होइन तर असल, यसको निम्ति उहाँले हामीलाई सबै कुरा दिनुभएको छ। सूची बनाउनुहोस् के दिनुभएको छ, उहाँले उहाँको आत्मा, पवित्र आत्मा दिनुभएको छ, उहाँले आफ्नो पवित्र वचन दिनुभएको छ, उहाँले हामीलाई प्रतिज्ञाहरू दिनुभएको छ, हामीलाई शिक्षकहरू दिनुभएको छ, हामीलाई इच्छा गर्ने मन दिनुभएको छ, हामीलाई अनुग्रह दिनुभएको छ, हामीलाई दानहरू दिनुभएको छ, सबै कुराहरू दिनुभएको छ, अब खालि हामीले यो प्रयोग गर्ने हो। सबै कुरा दिइसक्नु भए अब उहाँले दिनुपर्छ भने नसोच्नुहोस्,
जब सुरुमा मैले यो चाहिँ उपहारमा पाएँ अनि सबै कुरा थियो यसमा, मैले प्रयोग गर्न जानेको थिइनँ, बिस्तारै प्रयोग गर्दै अनि यसबाट यसमा सबै कुरा पहिल्यै रहेछ, यो चल्न सक्ने सबै कुरा पहिल्यै यसमा हालेर दिएको रहेछ, खालि मलाई थाहा थिएन अनि मैले यो जान्न थालेँ। अनि एकजना भाइले पनि यो लिँदै हुनुहुन्छ अनि यस्तै खालको सोध्दै हुन्छ, कसरी प्रयोग गर्ने त्यो सबै कुराहरू के हो? परमेश्वरले सबै दिनुभएको छ, जति हामी यो अभ्यास गर्छौँ हामी जान्न थाल्छौँ। त्यसैले दुईवटा कारण हेऱ्यौँ हामी किन यत्न गरेर बढ्नुपर्छ यी कुराहरूमा। पहिलो, हामीले बहुमूल्य विश्वास प्राप्त गरेको हुनाले। दोस्रो, हामीलाई सबै कुराहरू दिनुभएको छ, भक्ति र जीवनसँग सम्बन्धित सबै कुराहरू। तेस्रो, हामी किन बढ्नुपर्छ प्रियहरू? किनभने हामीलाई महान र बहुमूल्य प्रतिज्ञाहरू दिइएका छन्। चार पदले हामीलाई त्यो बताउँछ, चार पद हामीहरू यहाँ लेखेको छ, जसद्वारा हामीलाई अत्यन्तै ठुला र बहुमूल्य केहरू प्रतिज्ञाहरू दिएका छन्। किन बढ्नुपर्छ? कारण यो हो, हामीलाई अत्यन्तै ठुला र अत्यन्तै बहुमूल्य प्रतिज्ञाहरू दिनुभएको छ। उहाँले हामीलाई यत्तिकै ल आफै गर भनेर छोड्नु भएन, कुनै आशा बिना, कुनै प्रतिज्ञा बिना, यत्तिकै ल ल जिउ मैले बचाएँ अब जिउ, त्यसरी छोड्नु भएको छैन। तर परमेश्वरले आफ्नो पवित्र शास्त्रमा महान र ठुला प्रतिज्ञाहरू, बहुमूल्य प्रतिज्ञाहरू, प्रभावकारी प्रतिज्ञाहरूले भर्नु भएको छ। अनि थाहा छ परमेश्वरले आफ्नो प्रतिज्ञाहरू पुरा गर्नुहुन्छ कि हुँदैन होला? कति 100% कि कति पर्सेन्ट पनि नभनौँ, त्यो पनि उहाँले गर्नुहुन्छ नि, कुराको बेइज्जत गरेर सिद्धि 100% होइन, तर बाइबलले भन्छ हो सिद्धि। हेर्नुहोस् त दोस्रो कुरन्थीको 20, उहाँको प्रतिज्ञा के हो? सिद्धि, उहाँले गर्नुहुन्छ, त्यसलाई प्रतिशतमा पनि तुलना नगरमा। दोस्रो कुरन्थीको 20 पद, दोस्रो कुरन्थी 1:20 यहाँ लेखेको छ, किनकि परमेश्वरका सबै प्रतिज्ञाहरू उहाँमा के हुन्छन्? हो हुन्छन्। 100% पनि होइन, त्यसरी पनि नभनौँ, तर हो सिद्ध है। अझै भनेको छ, र हामीद्वारा परमेश्वरको महिमाका लागि उहाँमा आमेन पनि हुन्छन्। यस्तै होस्, आमेन पनि हुन्छन्। परमेश्वरको प्रतिज्ञाहरू हो र आमेन। थाहा छ तपाईँहरूलाई, प्रतिज्ञाहरूले चाहिँ हामीलाई लागिरहन सहायता गर्छ जहिले पनि। अब्राहमको जीवनमा हामी यही देख्छौँ, जब अब्राहमलाई परमेश्वरले बोलाउनु भयो, उसलाई चाहिँ प्रतिज्ञाहरू सहित बोलाउनु भयो। अब्राहमलाई के प्रतिज्ञा दिनुभएको थियो? के दिनुभएको थियो? एउटा म भूमि दिन्छु तिमीलाई, अनि विशेष गरी के दिन्छु? एउटा वंश। उमेर भइसकेको थियो तर प्रभुले भन्नुभयो म दिनेछु। अनि यो प्रतिज्ञालाई हेर्दै अब्राहम उर जस्तो, त्यस्तो अहिलेको अमेरिका भनौँ, त्यस्तो ठाउँ छोडेर अब पहाडहरूमा बस्नको लागि अब निस्कन्छन्। उसको आँखा चाहिँ एउटा थियो, प्रतिज्ञा, मलाई भूमि दिनुहुन्छ, मलाई वंश दिनुहुन्छ, प्रतिज्ञा। अनि उहाँमा त्यो प्रतिज्ञा हो हुन्छन्। त्यसैले अब्राहम चाहिँ लागिरहे। हुन त कतिपटक लर्खराएको देख्छौँ, तर अब्राहमको विश्वास चाहिँ 100 पुगेको देख्छौँ। उत्पत्ति 22 जब प्रभुले अन्तिममा त्यो बालक दिनुभयो, अनि त्यसपछि त्यो बालकलाई होम बलिको रूपमा चढाऊ भन्नुभयो। अब्राहमलाई थाहा थियो उहाँको प्रतिज्ञा छ, यो खरानी भए पनि यसैबाट प्रभुले एउटा यसलाई फेरि बौरी उठाउन सक्नुहुन्छ। प्रतिज्ञाहरूले हामीलाई अघि बढ्न सहायता गर्छन्, प्रतिज्ञाहरू जग गरून्। अनि तपाईँलाई उत्साह दिन चाहन्छु, परमेश्वर विश्वास योग्य हुनुहुन्छ, उहाँले यो पुरा गर्नुहुन्छ। अब सबै प्रतिज्ञाको सूची त मैले बनाएको छैन, त्यो तपाईँहरूको होमवर्क हो, तपाईँहरूको व्यक्तिगत अध्ययन हो। बाइबलमा भएको प्रतिज्ञाहरू हेर्नुहोस्,
धेरै प्रतिज्ञाहरू छन्। बाइबलको सबै प्रतिज्ञा मेरो त होइन, है कतिले त्यो भन्छन्, बाइबलको सबै प्रतिज्ञा मेरो हो र त्यसो तपाईँलाई छोरा दिन्छु भन्नुभएको छ, छैन, तपाईँलाई भूमि दिन्छु छैन, तर हामीसँग सम्बन्धित राख्ने र उहाँको महिमाको निम्ति चाहिँ धेरै धेरै प्रतिज्ञा दिनुभएको छ। अनि दोस्रो कोरिन्थियमा भएकोले हामी सात अध्यायमा पनि पल्टन म तपाईँलाई अनुरोध गर्न चाहन्छु, दोस्रो कोरिन्थी सात अध्यायको एक पद, उहाँको प्रतिज्ञा पाएकोले अब के गर्नुपर्छ, दोस्रो कोरिन्थी सातको एक पद पावलले यसरी लेख्छन्, यसकारण प्रियहरू हो यी प्रतिज्ञाहरू पाएका हुनाले, के प्रतिज्ञाहरू, छको चौधदेखि अठारमा हेर्नुहोस् है, उनीहरूबाट निस्केर आऊ, म तिमीहरूको परमेश्वर हुनेछु, तिमीहरू मेरा जनहरू हुनेछौ, म तिमीलाई ग्रहण गर्नेछु, तिमीहरू मेरा छोराहरू र छोरीहरू हुनेछौ, यी प्रतिज्ञाहरू धेरै मध्ये थोरै यी प्रतिज्ञाहरू पाएका हुनाले हामीले शरीर र आत्माका सबै मैलाबाट आफूलाई शुद्ध पारौँ र परमेश्वरको डरमा पवित्रता सिद्ध पारौँ। त्यसरी यो प्रतिज्ञाहरू पाएकोले तपाईँ बढ्नुपर्छ है। अनि एउटा प्रतिज्ञा छ, उहाँले भन्नुहुन्छ म लिन आउनेछु, यो प्रतिज्ञा चाहिँ अहिलेको लागि हो, अहिलेको लागि हो, अनि अहिलेको लागि हो, उहाँ कुनै पनि घडी आउन सक्नुहुन्छ है। उहाँले भन्नुहुन्छ म लिन आउँछु, मेरो पिता घरमा धेरै वासस्थान छ, म तिमीहरूलाई लिन आउनेछु, म आफू कहाँ लिनेछु, तिमीहरू मसँग आउनेछौ, यो प्रतिज्ञा हो। त्यसरी यो प्रतिज्ञाहरू पाएको हुनाले हामी निश्चित भएर भन्न सक्छौँ उहाँ आउँदै हुनुहुन्छ। मेरो लागि अति नै निश्चित कुरा हो, जति नै तपाईँहरू अहिले मेरो सामु हुनुहुन्छ र तपाईँहरू वास्तविक हुनुहुन्छ, त्यति नै ख्रिस्ट आउने र उहाँलाई देख्ने कुरा पनि वास्तविक हो। यी प्रतिज्ञाहरू, बहुमूल्य प्रतिज्ञाहरू जुन अविश्वासीहरूलाई दिनुभएको छैन, यदि तपाईँ आज ख्रिस्टको हुनुहुन्न भने तपाईँको लागि त्यो प्रतिज्ञा छैन, तर यो प्रतिज्ञाको हकदार हुन सक्नुहुन्छ यदि विश्वासद्वारा आउनुभयो भने। अनि विश्वासीहरू के तपाईँ खुसी हुनुहुन्न, यति धेरै प्रतिज्ञा पुरा गर्न सक्ने विश्वास योग्य परमेश्वर र विश्वास योग्य येशु ख्रिस्ट तपाईँको मुक्तिदाता तपाईँको परमेश्वर हुनुभएको छ। त्यसैले यी कुराहरूको कारण आफ्नो विश्वासमा अब थप्न थाल्नुहोस् है। चौथो कारण हामी किन यो प्रतिज्ञाहरू के अरे यो यी कुराहरूमा बढ्नुपर्छ, चौथो कारण श्यामलाई पत्रुसले बताउँछन्, दोस्रो पत्रुस एकको चारमा पत्रुसले यहाँ भन्छन्, दोस्रो पत्रुस एकको चारमा यहाँ पत्रुस यसरी भन्छन् कि चारपद पढौँ, जसद्वारा हामीलाई अत्यन्तै ठुला र बहुमूल्य प्रतिज्ञाहरू दिइएका छन्, यसैले कि यी प्रतिज्ञाहरूद्वारा हामीहरू यस संसारमा अभिलाषाद्वारा हुने भ्रष्टताबाट उम्केर ईश्वरीय स्वभावका भागीदारहरू हौँ। यहाँ दुईवटा कारण हामी देख्न सक्छौँ। चौथो कारण चाहिँ हाम्रो अध्ययनमा के हो भने हामी चाहिँ यस वर्तमान संसारको अभिलाषाबाट हुने भ्रष्टताबाट उम्केका छौँ, त्यो कारणले हामी बढ्नुपर्छ। यो संसारको भ्रष्टताबाट उम्केको हुनाले हामी बढ्नुपर्छ। हामी हाम्रो विश्वासमा यो कुरा थप्न सक्छौँ किनभने परमेश्वरले हामीलाई यो संसारको भ्रष्टताबाट उम्काउनु भएको छ। यो संसार चाहिँ पाप र श्रापले भ्रष्ट पारिएको छ, यो संसार चाहिँ अभिलाषाहरूले भरिएको छ, त्यही अभिलाषा जसमा हामी आफैले एक समय जीवन बितायौँ, त्यही अभिलाषा जसद्वारा हामी भ्रष्ट भइरहेका थियौँ, हरेक दिन हाम्रो पापको बाडो भर्दै थियौँ, र एक दिन हामी सदाको लागि चिच्याउन अनि रुन अनि तडपिन नरक जानु पर्थ्यो। प्रभुले बचाउनु भयो त्यो भ्रष्टताबाट, उहाँले बचाउनु भयो, उहाँले निकाल्नु भयो। गलाती एकमा भनेको छ यो वर्तमान दुष्ट संसार भनेको छ, अनि यहाँ भनेको छ भ्रष्टता। भ्रष्ट भनेको के हो थाहा छ तपाईँहरूलाई, कुहिएको। प्राय म उदाहरण दिइरहन्छु, नारायणघाटमा त्यहाँ चाहिँ गर्मी हुन्छ नि, कार्यक्रम हुन्छ नि, बेलुका चाहिँ हामी मिठो मासु पकाउँछौँ कहिलेकाहीँ, सधैँ त होइन, अनि त्यही रात सिद्धाउनु पर्ने हुन्छ। अब यहाँ त गाह्रो छैन, भोलि बिहान खुवाउँला फेरि भन्न सकिन्छ, त्यहाँ चाहिँ रात कट्यो भने भोलिपल्ट बिहान अलिअलि के हुन थाल्छ, सिमन भाइ गनाउन थाल्छ, पालङको लागि गनाउनु भने चाहिँ बास्ना हुनु हो भने सुने, तर नमिठो गन्ध हुन थाल्छ पालुङमा चाहिँ बसायो भने चाहिँ गनायो अरे है, म सुनेको, अनि गनाउनु थाल्छ। अनि भोलिपल्ट बेलुका त्यतिकै राख्यौँ, पर्सिपल्ट राख्यौँ भने के हुन थाल्छ, त्यहाँ किरा पनि थाल्छ, कसले खानुहुन्छ त्यो किरा परेको मासु, कसरी त्यो भ्रष्ट भयो, बिग्रियो। आदम चाहिँ पवित्र थिए तर उनी पतन भएर भ्रष्ट भए। हाम्रो सोचाइ त्यस्तै छ, भ्रष्ट भएको सोचाइ छ, तर प्रभुले हामीलाई त्यहाँबाट छुटकारा दिएर निकाल्नु भएको छ। त्यसैले हामी अब बढ्नुपर्छ है। यो संसार भ्रष्ट भएकोले न्यायमा पनि पर्दैछ, अनि प्रभुले त्यो त्यो डरलाग्दो न्यायबाट हामीलाई छुटाउनु भएको छ। सात वर्षको महासङ्कष्टका त्यहाँबाट उहाँले निकाल्नु भएको छ। यो संसारको न्याय त्यहाँबाट निकाल्नु भएको छ। हुन त हाम्रो अर्कै न्याय हुन्छ इनामको लागि, तर यो भ्रष्ट संसारको न्यायबाट हामीलाई निकाल्नु भएको छ। त्यसरी बढ्नुपर्छ। र अन्तिममा पाँचौँ कारण हामी हेर्नेछौँ आजको सभाको लागि, हामी किन बढ्नुपर्छ, किनभने हामी ईश्वरीय स्वभावका के भएका छौँ, भागीदार भएका छौँ, सहभागी भएका छौँ, पार्टनर भएका छौँ। अर्थात् त्यो स्वभाव, त्यो पवित्र सिद्धता जुन ख्रीष्ट जिउनु भयो, जसद्वारा उहाँले पितालाई प्रसन्न तुल्याउनु भयो। अब परमेश्वरको धेरै गुणहरू छन्, जस्तै उहाँ अनन्त हुनुहुन्छ, उहाँ सर्वशक्तिमान हुनुहुन्छ, उहाँ सर्वज्ञानी हुनुहुन्छ, सर्वव्यापी हुनुहुन्छ। ती कुराहरू त होइन हामी भागीदार भएको, तर उहाँको पवित्रता, उहाँको प्रेम, अनि यही कुराहरू, उहाँको सद्गुण, उहाँको ज्ञान, संयम, धीरज, यो सब प्रेम, पवित्रता, यी कुराको भागीदार बनाउनु भएको छ। पतनभन्दा अगाडि जब आदमलाई हेरिन्थ्यो, आदम यस्तो थियो, परमेश्वरको यो नैतिक पवित्रताका गुणहरू उसमा देखिन्थ्यो, अर्थात् परमेश्वर देखिन्थ्यो। तर त्यो बिग्रिएको छ, अनि त्यो चाहिँ ख्रीष्ट हुनुहुन्छ अहिले। अनि मुक्ति पाउनेहरू सबैलाई उहाँले यसको निम्ति बोलाउनु भएको छ। अनि जुन हामी हेर्नेछौँ भोलिको सभामा, यो चाहिँ ख्रीष्टका गुणहरू हुन्, ख्रीष्ट जस्तै बनिने कार्य हो, उहाँका सद्गुणहरू हो। सद्गुण भनेको चाहिँ के हो, यो चाहिँ म भोलि बताउनेछु तपाईँहरूलाई। त्यसैले विश्वासीहरू तपाईँहरू बढ्नुपर्छ, किनभने यो चाहिँ जे उहाँले दिनुभएको छ हामीलाई, यसको सट्टामा हामीले उहाँलाई दिन सक्ने थोरै कुरा नै यही हो। अनि यसको लागि उहाँले हामीलाई योग्य पनि बनाउनु भएको कारण हामी यो गर्न सक्छौँ। उहाँले दिनुभएको छ भनेको छ, यो हाम्रो आफ्नै मात्रै प्रयास होइन। अनि किन बढ्नुपर्छ भने यो चाहिँ आवश्यक नै छ, बढ्नै पर्छ, बढ्नै पर्छ, यो विकल्प छैन तपाईँको लागि। र भोलि प्रभु इच्छामा हामी दोस्रो बुधाइ हेर्नेछौँ। हामीले पहिलो बुधाइ हेऱ्यौँ हामी किन बढ्नुपर्छ कारण, भोलि हामी हेर्नेछौँ यसको लागि हाम्रो प्रयत्न, हाम्रो प्रयास के हो प्रभु इच्छामा हेर्नेछौँ। म छोटो प्रार्थना गर्छु अनि जेम्स भाइलाई बोलाउने छु, अनि उहाँले अन्त गरिदिनुहुन्छ। धन्यवाद पिता, दोस्रो पत्रुसको पुस्तकबाट यहाँसम्म जति सिक्न पायौँ, जति कुरा हामीलाई सिकाउनु भएको छ प्रभु, तपाईँले हाम्रो लागि के गर्नुभयो त्यो हामीले देख्न पायौँ, तपाईँको पुत्र ख्रीष्ट को हुनुहुन्छ त्यो देख्न पायौँ। अनि यसै कुराको प्रकाशमा, यसैको पृष्ठभूमिमा भोलि हामीलाई फेरि यसबाट थप कुराहरू सिक्न सहायता गरिदिनुहोस् पिता। धन्यवाद साथ हामी अघि बढ्छौँ प्रभु येशूको नाममा, आमेन। हस् त, सबैलाई धन्यवाद छ, जेम्स भाइलाई।